This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जननी जन्मभूमि स्वर्गदपि गरियसी, यानि कि जननी माता र जन्म दिने माता र जन्मभूमि सबैभन्दा प्यारा हुन्छन् भनी आजको हामी कार्यक्रम सुरु गर्दछौँ। गत शनिबार यानि कि हिजो मात्र हाम्रो माता औँसी सम्पन्न भएको छ र यस अवसरमा हामी हाम्रा व्यक्तिगत माता र सम्पूर्ण संसारभरिका वीर वीरङ्गनाहरूलाई जन्माउने माताहरूलाई सुख शान्ति र दीर्घायुको कामना गर्दै आजको कार्यक्रम सुरु गर्दछौँ। कार्यक्रममा छु म देवी पोखरेल, लोकसफल र सीता। यो कार्यक्रम युवा संसार सुनिरहनु भएको छ 101.5 मेगाहर्ज रेडियो एडलेड र अनलाइन www.radio.adelaide.edu.au पनि।
अनि आजको कार्यक्रममा हामी युवा गतिविधि, कम्युनिटी एडभान्समेन्ट र नेपाली भाषाको सम्बन्धीमा एउटा छोटो रिपोर्ट र यु ट्यालेन्ट अन्तर्गत गरिने एउटा इन्टरभ्यू र गीत सङ्गीतहरू सुनाउनेछौँ।
वास्तवमा यो माता औँसीको बारेमा कुरा गरियो नि देवी,
हजुर,
के कसरी मनाइयो नि?
माता औँसी अब आफ्नो माता यहीँ हुनुहुन्छ, मातालाई गएर भेटेर ढोगेर गिफ्ट दिएर
यसरी मनाउने क्रममा चाहिँ सीताले के गरे, कहाँ यहीँ माता त यहीँ हुनुहुन्छ नि?
हजुर, यहीँ हुनुहुन्छ।
तर के गर्ने, मैले भने त मिस गरेँ नि त, उहाँ हुनुहुन्छ, अलबडीमा हुनुहुन्छ कि, त्यसले गर्दाखेरि चाहिँ यसपालि जान पनि पाइएन। र यो चाहिँ धेरै सालपछिको क्या, यो मिस चाहिँ मैले अहिलेसम्म गरेको थिइनँ, माता सानैदेखि चाहिँ मनाउने गरेको। र एउटा कुरो देवीले याद गरेको छैन, यहाँ अघि नै यो हाम्रो जो स्टुडियो छिर्नु अगाडि स्टेसन, यो हाम्रो रेडियो एडलेड स्टेसन छिर्ने बित्तिकै मैले एउटा कुरा फिल गरेको थिएँ क्या, हर 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 बासना आइरहेको थियो क्या, त्यो के रहेछ भन्ने कुरो अहिले सीता यहाँ छेउमा बस्दा मात्रै थाहा भयो क्या। सेन्ट लाएर पुरा चिडी च्याट, हेर न अहिले कस्तो छ सीताको केटा, होइन के छ सीता आज, त्यस्तो केही छ क्या आज, कहीँ जाने केही तयारी हो कि के हो?
यसपछि पार्टी छ जस्तो छ, सीताको ड्रेस हेर्दा पनि
के छ आज?
आज स्पेसल छ क्या, विकेन्ड भएर नि।
ओहो, स्पेसल
के स्पेसल प्लान छ?
फेरि भोलिदेखि त सबै सुरु हुन्छ, मेरो पनि सबैको है टेपहरू स्कुलहरू लाग्ने सुरु हुन्छ। आज त अब इन्जोय त गर्नै पर्यो, होइन,
गर्नै पर्यो नि,
विकेन्ड भएर अब अलिकति एकछिन
केही छ भनेपछि ल समथिङ सुटुक्क न रिक्वेस्ट नगरौँ न के छ भन्ने कुरा चाहिँ अब धेरै योभन्दा हामी भित्र छिरेनौँ। र वास्तवमै जसरी देवीले सुरुवात गरेको थियो, जननी जन्मभूमि छ स्वर्गदेवी गरियसी भन्दा, अब हामी सायद जुन विभिन्न स्टेटमा रहनुभएको छ आमाहरू, होइन, त्यसै गरेर विभिन्न कन्ट्रीमा पुनर्वासपछि बा कुनै कुन कन्ट्रीमा पुग्नुभएको छ, छोराछोरीहरू कुनै अर्को देशमा छन् होइन त, र यिनै आमाहरूले पनि सम्झिराख्नु भएको होला छोराछोरीहरूलाई, र आमाको सम्झना गर्दै छोराछोरीको तर्फबाट एउटा गीत आमा सम्बन्धी बजाउन होइन
हामी अवश्य प्रस्तुत गर्नेछौँ। त्योभन्दा अगाडि हामी श्रोतालाई जानकारी दिउँ, हामी फेसबुकमा सदाचाहिँ अनलाइन पनि रहनेछौँ र तपाईँहरूले तपाईँका व्यक्तिगत तपाईँ सम्पूर्ण माताहरूलाई आमाहरूलाई केही शुभकामना सन्देश दिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ, हामी फेसबुकमा कार्यक्रमबाट अनलाइन रहनेछौँ। र लोकसभाले अघि घोषणा गरेअनुसार हामी यो गीत प्रस्तुत गर्दैछौँ सम्पूर्ण माताहरूको लागि, स्वास्थ्य सुख र चिरायुको लागि। यो गीत नेपथ्यको आवाजमा हामी प्रस्तुत गर्दैछौँ।
Oh,
हजुर, यो गीत थियो नेपथ्यको आवाजमा हामीले सम्पूर्ण आमाहरूको लागि समर्पित, नेपथ्य र अमृत गुरुङको आवाजमा हामीले प्रस्तुत गऱ्यौँ यो रमाइलो गीत, एक भाव विवल गीत। हामी अब कार्यक्रमको सुरु गर्न चाहन्छौँ, कार्यक्रम सुरु गर्दै हुन्छ। हामी एउटा सदा चाहिँ हाम्रो सेगमेन्ट, सदाको सेगमेन्ट युवा गतिविधिबाट,
युवा गतिविधि, युवा गतिविधिमा सुरुमा पक्कै पनि देवीबाटै सुरु हुन्छ होला युवा गतिविधि, होइन?
हजुर, पक्का पनि मेरिटन आएको रहेछ सुरु गर्ने। म सुरु गर्दैछु युवा गतिविधि। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूप्रति युवाहरूको विश्वास घटेको भन्ने समाचार आएपछि उनले युवा रोजगारले आफ्नो चुनावी मुद्दा बनाउने भएका छन्। त्यस्तै आगामी उनी चुनावी अभियानमा निस्कँदा विद्यार्थीहरूलाई दिने लोनको ब्याज दर दोब्बर नपार्न कङ्ग्रेसलाई दबाब दिनेछन्। अहिले अमेरिकाका 74 लाखभन्दा बढी विद्यार्थीले सरकारबाट लोन लिएर पढिरहेका छन्। ओबामा आगामी साता चुनावी दौरानमा नर्थ क्यारोलिना, कोलोराडो र आयोवा राज्यको भ्रमणमा निस्कँदैछन्। काङ्ग्रेसले कुनै निर्णय नलिएमा आगामी जुलाईदेखि विद्यार्थीहरूलाई दिने लोनको ब्याज दर 6.8% पुग्नेछ। अहिले यो 3.4 मात्र छ। ब्याज दर कम राखेका कारण राज्यलाई हरेक साल $6 अर्ब बराबर नोक्सान भएको आरोप लगाउँदै रिपब्लिकनहरूले ब्याज दर बढाउन दबाब दिइरहेका छन्।
पाकिस्तानको नेसनल युथ एसेम्ब्लीले स्कुल पाठ्यक्रममा मानवाधिकार शिक्षालाई समावेश गर्न आह्वान गरेका छन्। उसले मानवाधिकार सम्बन्धी प्रधानमन्त्रीका सल्लाहकारलाई भेटेर युवाहरूको गोष्ठी, सेमिनार, अभियान र छलफल मार्फत मानवाधिकार शिक्षाका लागि सघाउन पनि अनुरोध गरेका छन्।
अमेरिकाको फ्लोरिडा स्थित मियामी सहरमा युवाहरू रुख रोप्न अघि सरेका छन्। बिस्केन बे किनारमा यी रुखहरू रोपेर त्यहाँको एक पार्कलाई युवाहरू फोटोग्राफी तालिम र इकोलोजी अध्ययनको केन्द्रबिन्दु बनाउन खोजिरहेका छन्। टेक्सासमा यस्तै पार्कमा पढाइ हुँदा राम्रो नतिजा देखिएपछि फ्लोरिडाका युवाहरू यसप्रति आकर्षित भएका हुन्।
केही राज्यसभा चुनावमा आफ्नो पार्टीले हारेपछि इन्डिया कङ्ग्रेसले आफ्नो युवा संस्था युथ कङ्ग्रेसलाई जनपरिचालनको लागि खटाएको छ। यो अभियान 1 महिनासम्म चल्नेछ। यसको शुभारम्भ राँचीबाट सुरु भएको छ। यो अभियान माओवादी प्रभावित झारखण्ड राज्यको कुना काप्चासम्म पुग्ने पार्टीले जनाएको छ। भारतकै अर्को यस्तै समाचारमा सरकारले माओवादी प्रभावित राज्यहरूमा युवा रोजगार अभियान सुरु गर्ने भएको छ। भारतका 78 जिल्लामा माओवादीहरूको प्रभाव छ। यी युवाहरूलाई विकास निर्माण गतिविधिमा संलग्न गराइनेछ। यो कार्यक्रम प्राइम मिनिस्टर रुरल इन्टिग्रेटेड डेभलपमेन्ट प्रोग्राम अन्तर्गत सञ्चालन हुनेछ। यी युवाहरूले माओवादी प्रभावित जिल्लाका गाउँहरू घुम्नेछन् र त्यहाँका गाउँलेको माग र आवश्यकताबारे जानकारी लिएर राष्ट्रिय योजना तयार गर्नेछन्।
लन्डनको उत्तरतिर पर्ने डर्बीसायर काउन्टी काउन्सिलले युवाहरूलाई दिँदै आएको सेवामा कटौती गरेपछि त्यहाँ विरोध भएको छ। काउन्सिलले गत डिसेम्बरदेखि योजनाबद्ध हिसाबले 29 यस्ता केन्द्रहरू बन्द गर्दैछ। सरकारका अनुसार खर्चिला भएका कारण यी सबै सेवाहरू बन्द गर्नु परेको हो। काउन्सिल बैठक चल्दै गर्दा 60 बढी युवाहरू हल बाहिर नाराबाजीमा उत्रिएका थिए। सेवा बन्द भए त्यहाँ कार्यरत 16 युवाले रोजगारी गुमाउनेछन्। सत्तासीन पार्टी कन्जर्भेटिभले आगामी 2015 9.60 करोड पाउन्ड बचत गर्ने योजना अन्तर्गत बजेट कटौती गरेको हो। त्यस्तै स्कटल्यान्डको सरकारले युवा रोजगारी वृद्धि गर्ने विधि कार्यक्रम ल्याउने भएको छ। रोजगारीका अवसर वृद्धि भए पनि युवा बेरोजगार नबढेको देखेपछि सरकारले यसको कारण पनि खोज्ने भएको छ। हाल त्यहाँ 1 लाखभन्दा बढी युवा बेरोजगार छन्। उता बेलायतमा लेबरका नेता एड मिलिब्यान्डले आफ्नै प्रयासमा युवा रोजगारी अभियान सुरु गरेका छन्। उनको अभियानमा काम बिना 12 महिनासम्म सरकारी भत्ता खाएर बसेका 18 देखि 24 वर्षका युवाहरूलाई सहभागी गराइनेछ। यो अभियान अन्तर्गत युवाहरूलाई दिने कम्पनीलाई पनि ती युवाहरूको तालिमको लागि आवश्यक पर्ने खर्च दिनेछ।
अस्ट्रेलियामा सरकारले बेरोजगार युवालाई दिने गरेको युथ एलायन्सले सिडनीमा बस्ने युवाहरूको आवश्यकता पुरा गर्न छाडेको छ। यसका कारण कतिपय विद्यार्थीहरू थप समय काममा जान बाध्य हुन थालेका छन्। टिनेन्ट्स युनियन अफ भिक्टोरियाका अनुसार युथ एलायन्स सिडनीमा बसी खान चाहिने पैसा भन्दा धेरै कम छ। सिडनीमा 1 बेडरुम भएको युनिटको सरदर भाडा $420 पर्छ भने सरकारले 304.95 मात्र दिने गर्छ। युथ एलायन्स 1994 यता बढेको छैन। एक तथ्याङ्कका अनुसार सरकारी सहयोगमा बाँच्ने 40% मानिस दाँतको उपचार गराउन सक्दैनन् भने 35% राम्रो घरमा बस्न पाउँदैनन्। अत सिडनीका युवाले सरकारलाई कम्तीमा साताको $50 बढाउन अनुरोध गरेका छन्। अर्को समाचार अनुसार अस्ट्रेलियाका बेरोजगार युवामध्ये सबैभन्दा बढी भिक्टोरियामा बस्दछन्। नेसनल युथ विकको अवसर पारेर निकालिएको तथ्याङ्क अनुसार 15-19 वर्षका 22% युवा बेरोजगार छन्।
हामीलाई एउटा युवा गतिविधि साथसाथै म एउटा दुःखद समाचार पनि प्रस्तुत गर्न चाहन्छु। हिमालय दर्पण नेपाली दैनिक जो सिलगढीबाट प्रकाशित हुन्छ त्यहाँबाट साबर एउटा समाचार, दुःखको समाचार। हामीसँग प्रत्यक्ष सरकार राख्ने अथवा ऐतिहासिक विषय बोकेको महत्त्व पुगेको एक ठाउँ दार्जिलिङमा भर्खर आग लागी भएको छ, त्यस विषय एउटा समाचार प्रस्तुत गर्दैछु। दार्जिलिङको चोक बजारमा बिहिबार रातपछि मध्यरातपछि लागेको भयावह आगलागीमा कम्तीमा 140 दोकान र 21 घरहरू जलेर खरानी भएका छन्। प्रारम्भिक अनुमान अनुसार यस आगलागीमा कम्तीमा 5 करोड रुपियाँको नोक्सानी भयो। सन् 1971 सहर बिच चोक बजारको चुन क्षेत्रमा भीषण आगलागी भएको थियो। त्यसै क्षेत्रमा बिहिबार मध्यरातपछि प्रायः 2 बजेतिर फेरि भयावह आगलागी भएको छ। सहर बिच बजारमा भयानक आगलागीले गर्दा मानिसहरू आतङ्कित बनेका छन्। आगलागीमा चोक बजारका 140 दोकान र 21 घर नष्ट भए पनि कसैको ज्यान भने गएको छैन। यद्यपि यस घटनामा केही मानिसहरू सामान्य चोटपटक लागेको छन् भन्ने पुलिस र नगरपालिकाले जनाएका छन्। अग्निकाण्डमा 5 करोड रुपियाँभन्दा बढी अधिक मूल्यको धन सम्पत्ति नोक्सान भएको नगरपालिका र पुलिसले जनाएको छ।
अब भने कार्यक्रममा चाहिँ युवा गतिविधि पछि चाहिँ हामी एउटा कार्यक्रममा गीत बजाउँछौँ, होइन त? गीत चाहिँ रहेको छ म मादल घन्काउँछु बोलको गीत रहेको छ। यो गीतलाई चाहिँ अनुरोध गरेर पठाउनु भएको छ हाम्रै साथीहरूले, श्रोता साथीहरूले पठाउनु भएको छ। यो गीत चाहिँ जोन श्राले अनुरोध गरेर पठाउनु भएको छ र अनुरोधको साथसाथै उहाँले को कोलाई डेडिकेट गर्न चाहनुभएको छ भनेदेखि चन्दु, शुभ, त्यसै गरेर टिमा, वान्टेड, रगम अनि सम्पूर्ण क्लासमेट्सहरूलाई चाहिँ म सुनाउँछु भनेर चाहिँ यो गीत उहाँले अनुरोध गर्नुभएको छ।
भरिदिउँला त्यो सिउँदो कसम छ मेरो looking at you, you better pay attention. Suna na mera kura leke bansan. Jati hai tu timi lai, maya bacha jansan. Gantan chari din che pai tehi. Aaja ko din ho timro lucky day. Tu shake party like it's your birthday. Timi lai haso din a miracle tope. Ali suck suck it, tara tu ma suck it. I give you a call, even though I had a rough day. Mama do boke.
म मादल बोकेर खन्काउन खान्छी यो गीतलाई अनुरोध गरेका थिए जोन श्राले र उहाँको क्लोज फ्रेन्ड्सहरूलाई र क्लासमेट्स त्यसै गरेर चाहिँ अरू साथीहरूलाई चाहिँ अनुरोध गर्नुभएको थियो र अब भने कार्यक्रममा चाहिँ अहिले त तपाईँले सुन्न सक्नुहुनेछ इन्टरभ्यू सेगमेन्ट जुन हामीले कुरा गरेका थियौँ यङ ट्यालेन्ट सेगमेन्ट अन्तर्गत चाहिँ हामी कुरा गर्ने गर्दछौँ र आज पनि हामी कुरा गर्ने जमर्को गरिरहेका छौँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडिलेड अन डिजिटल रेडियो 101.5 मेगाहर्ज र हाम्रो सहकर्मी साथी देवीजी सम्पर्कमा भइसक्नु भएको छ होला अहिले हामीले हाम्रो जुन साथी केन्सको साथीसँग हामी कुरा गर्ने जमर्को गरिरहेका छौँ उहाँ एक रेडियो कर्मी हुनुहुन्छ र के गर्दै हुनुहुन्छ कसरी रेडियो चलाइराख्नु भएको छ त्यो बारेमा हामी कुरा गर्नेछौँ
त्योभन्दा अगाडि श्रोतालाई जानकारी गराउँछु श्रोताहरू हामी जस्तै केन्समा पनि साना भाइ बहिनीले रेडियो कार्यक्रम चलाइराख्नु भएको छ त्यस विषयमा हामी आज कुरा गर्नेछौँ कस्तो कार्यक्रम के कार्यक्रम र कसरी चलाउँदै हुन्छ त्यस विषयमा हाम्रो लाइनमा हुनुहुन्छ रेवन दाल केन्सबाट रेवनजी कार्यक्रममा स्वागत छ यहाँलाई युवा संसारमा
हजुर नमस्ते धन्यवाद
तपाईँको परिचय दिनुहोस् न हाम्रो श्रोताहरूलाई अलिकति तपाईँ टाढाबाट हुनुहुन्छ केन्सबाट भुटनिस कमेडीको एकजना एक प्रखर व्यक्ति हुनुहुन्छ साना युवा हुनुहुन्छ परिचय दिनुहोस् न अलिकति श्रोताहरूलाई
मेरो नाम चाहिँ रेवन दाहाल हो म केन्सबाट केन्स भुटनिस कम्युनिटीबाट हो र म अहिले हाई स्कुलमा छु क्लास इयर टुवेल्भ गर्दैछु र यहाँनिर केन्स एफएम 89.1 जुन चाहिँ कम्युनिटी रेडियो त्यसमा केन्स भुटनिस कम्युनिटी एफएम 89.1 भनेर रेडियो कार्यक्रम पनि चलाइरहेको छु
कस्तो कार्यक्रम छ यो कार्यक्रमको नाम के हो एफएमको त भनिहाल्नु भयो 89.1 केन्स एफएम कस्तो कार्यक्रम चल्छ के प्रस्तुत गर्नुहुन्छ त्यहाँ
हजुर हाम्रो चाहिँ अब केन्स भुटनिस कम्युनिटी रेडियो स्टेसन जस्तै राखेर त्यस्तै नाम राखेको छ अन्त कार्यक्रममा के गर्छौँ भने खासै हामी नेपाली गीतहरू साथै न्युजहरू अन्त शरणार्थी शिविरमा के भइरहेछ हो यो न्युज साथै अस्ट्रेलिया वरिपरि कि त वर्ल्ड वरिपरि शरणार्थीहरूले के गरिरहेछन् हो यसको बारेमा न्युजहरू भन्छौँ र साथै एउटा हामी त्यसलाई कसरी युज गर्दैछ भने एउटा टुल अफ कम्युनिकेसन जस्तो तरिकाले युज गर्दैछौँ जुन चाहिँ यहाँनिर अब वृद्ध बुढाबुढीहरू हुनुभयो जुनलाई चाहिँ अब इङ्ग्लिसहरू पढ्न साह्रोहरू पर्दैछ हो त्यस्तो नेपाली कार्यक्रम चलाएर यसो उनीहरूलाई पनि यसो एक घन्टाको लागि भए पनि यसो भाषामा केही सुन्न ओर्न सहयोग गर्न
धेरै राम्रो धेरै राम्रो रेवनजी अनि रेडियो कार्यक्रमको चाहिँ सोच कसरी आयो तपाईँहरूलाई यति सानो अवस्थामा रेडियो चलाउँछु भनेर कसले प्रोत्साहन दियो प्रेरणा कसरी मिल्यो
हजुर सुरुवात चाहिँ खासै त्यस्तो चाँडो भएको थिएन सुरुमा हाम्रो यहाँनिर एकजना कोल जोनसन भन्ने अस्ट्रेलियन नै हुनुहुन्थ्यो उहाँ चाहिँ अलिक भुटनिस कम्युनिटीसँग अलिकति रिलेसन थियो र उहाँले केन्स भुटनिस कम्युनिटी नयाँ भएकोले भुटनिस कम्युनिटी नै नयाँ भएकोले गर्दाखेरि यी भुटनिस कम्युनिटीको बारेबाट केही रेडियोमा भन्नको लागि एउटा इन्टरभ्यू गरौँ न त भनेर गर्दाखेरि एक इन्टरभ्यू प्रोसेसबाट नयाँ कम्युनिटी रहेछ नयाँ कल्चर नयाँ उयो ल्याङ्ग्वेज भनेकोले गर्दाखेरि एउटा रेडियो कार्यक्रम नै गर्दा कस्तो हुन्छ भनेर ट्रेनिङहरू स्टार्ट गरेको थियौँ र त्यही अनुसार यो डेभलप भएर एउटा कार्यक्रम नै भएको थियो
खुसीको कुरा रेडियो कार्यक्रम नेपाली रेडियो कार्यक्रम भुटानी समुदायबाट चलेका कार्यक्रम खासै भुटानीबाट समुदायबाट चलेका कार्यक्रम केन्समा एउटा र हामी पनि यो भुटानी कार्यक्रम नै युवा संसार चलाइरहेका छौँ तपाईँहरू जस्ता युवा भाइ बहिनीहरू भनौँ न तपाईँहरू धेरै नै ठुलो रोल खेल्न सक्नुहुनेछ र रेडियो कार्यक्रम अलावा तपाईँ अरू के गर्नुहुन्छ अलिकति श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न
र रेडियो कार्यक्रममा हामी के गर्छौँ भने इन्टरभ्यूहरू गर्छौँ र यहाँनिर टेफमा पढिरहनु इङ्ग्लिस पढिरहनु भएकोहरूलाई बोलाएर नेपालीमै अब पहिला भुटानमा कस्तो थियो अहिले कस्तो हुँदैछ के गर्दा चाहिँ अझै राम्रो हुनेछ हो त्यस्तोहरूबाट जानकारी दिएर हो त्यस्तो गर्छौँ प्लस अब इङ्ग्लिसमा पनि सोध्छौँ कतिवटा कुराहरू अन्त अर्को कुरा के गर्छौँ भने इङ्ग्लिस स्कुलकै टिचरहरूलाई पनि इन्टरभ्यू गर्छौँ हामी जुन चाहिँ अब नेपालीमा नि ट्रान्सलेट गरिदिन्छ र टिचरहरूलाई अब स्टुडेन्टहरूले कस्तो गर्दैछन् त्यो स्कुलमा कसरी के गर्दैछन् कसरी डेभलपमेन्ट अझै कसरी हुनसक्छ हो त्यस्तो जानकारी लिएर प्यारेन्ट्सहरूलाई चाहिँ नेपालीमा भनिदिँदाखेरि प्यारेन्ट्सहरूले पनि स्कुलमा के हुँदैछ नानीहरूको बारे त्यो बुझौँ भनेर त्यस्तो पनि गर्छौँ।
धेरै राम्रो। अन्तिममा के भन्नुहुन्छ सम्पूर्ण श्रोताहरूलाई अस्ट्रेलियाभरि छरिएर बस्नुभएका? हाम्रो हाम्रो कार्यक्रम त अनलाइन पनि लाइभ संसारभरि चल्छ र के भन्न चाहनुहुन्छ?
अन्तिममा अब त्यस्तै राम रेडियो कार्यक्रम एडिलेडमा चल्दो रहेछ जुन चाहिँ खुसी लाग्यो र यस्तो कार्यक्रमहरू सुन्दै पनि गर्नु जुनले गर्दाखेरि सबै अब एउटा कनेक्सन टाइपको पनि हुन्छ रेडियो कार्यक्रमले गर्दा। अहिले अब फेसबुकहरू कहाँ कहाँ के हुन्छ र त्यही अनुसार लिङ्कहरू हुन्छ कम्युनिटीभित्र, अन्त आफ्नो कम्युनिटी कसरी डेभलप गर्नु त्यो मेन जानकारी जुन चाहिँ प्राप्त हुन्छ त्यो रेडियोबाट साह्रै सजिलो पनि हुन्छ र राम्रो पनि हुन्छ
अवश्य पनि। रेवनजी कार्यक्रममा तपाईँ सहभागी हुनुभयो, तपाईँले समय दिनुभयो, हामी यहाँलाई धन्यवाद चाहन्छौँ दिन चाहन्छौँ। र अन्तिममा हामीसँग एउटा गीत छ, त्यो गीत यहाँको लागि र यहाँको परिवार र सम्पूर्ण भुटानी श्रोताहरूको लागि हामी प्रस्तुत गर्न चाहन्छौँ। रेवनजी हवस् त, धन्यवाद।
हुन्छ, धन्यवाद भाइ।
हामीले भर्खरै सुन्दै थियौँ उदया सोताङ र मनिला सोताङको आवाजमा रहेको गीत. यो गीतभन्दा अगाडि सुन्यौँ हामीले एउटा छोटो इन्टरभ्यू जो चाहिँ रेवन दाल उहाँ क्यान्सबाट हुनुहुन्थ्यो. अब खैर यो गीत चाहिँ हामीले उदय सोताङ र मनिला सोताङलाई अस्ट्रेलियामा स्वागत गर्दै बजाएका थियौँ. अब कार्यक्रममा पालो भएको छ कम्युनिटी अनाउन्समेन्ट. यदि तपाईँहरू अस्ट्रेलियामा नवआगन्तुक हुनुहुन्छ र तपाईँहरूलाई कम्प्युटरको आवश्यकता परेको छ भने एआरए यानि कि अस्ट्रेलियन रेफ्युजी एसोसिएसनको कम्प्युटर डिपार्टमेन्टमा रहेको प्रयोग गरिएको र पुनः प्रयोग गर्न सकिने कम्प्युटर उपलब्ध छन्. यी कम्प्युटरहरू पेन्टियम 4 विथ एलसिडी स्क्रिन एन्ड अफिस 23 इन्स्टल छन्. यही कम्प्युटरको खाँचो परेको छ भनी एआरए अफिसमा गएर विक्रम अधिकारीलाई सम्पर्क गर्न सक्नुहुनेछ. कम्प्युटर थोरै दाममा पाइनुहुनेछ र स्थान रहेको छ एआरए 304 ह्यान्ली बिच रोड अन्डरडल एसएफ 5032. सम्पर्क व्यक्ति हुनुहुन्छ विक्रम अधिकारी. उहाँको कन्ट्याक्ट नम्बर रहेको छ 0411-341-531 or 8161-3314 र फेरि पनि नम्बर भन्दैछु 0411-341-531 or 8161-3314.
सीताले प्रस्तुत गरिन् एउटा पुराना कम्प्युटर जो युज गर्न सकिने कम्प्युटर्स पेन्टियम 4 कम्प्युटर्स अफिस 2003 इन्स्टल कम्प्युटर्सहरू जहाँ चाहिँ थोरै दाममा किन्न सकिने कम्प्युटर्सहरू आरामा उपलब्ध छन्. विक्रम अधिकारीलाई गएर सम्पर्क गर्न सक्नुहुन्छ भन्ने कम्युनिटी अनाउन्समेन्ट सीताले प्रस्तुत गरिन् र म पनि एउटा मेरो हातमा परेको कम्युनिटी अनाउन्समेन्ट प्रस्तुत गर्दैछु. यो रहेको छ करेसाबारी अथवा गार्डनिङ एक्टिभिटी सम्बन्धी. यो गत साल सुरु गरिएको र हाल स्थगित रहेको गार्डन एक्टिभिटी यानि कि करेसाबारी क्रियाकलाप पुनः आगामी महिनादेखि सञ्चालन हुने जानकारी भुटानी समुदायमा सगौरव सूचित गरिन्छ. यस क्रियाकलापद्वारा करेसाबारी व्यवस्थापनका विभिन्न सिपका साथै आफ्नै घरमा रहेको करेसाबारीमा तरकारी र फलफुल खेतीका नयाँ प्रविधिको बारेमा ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास दिएको छ. यो साधारण तालिम ब्लेराथोलमा सञ्चालन हुने भएकाले खिल्बन प्रोस्पेक्ट ब्लेराथोल एन्डफिल्ड क्लेम्जिक र आसपासमा बस्नुहुने भुटानी जनसमुदायमा पायक पर्न सक्नेछ भने अन्य क्षेत्रका भुटानी दाजुभाइ दिदीबहिनीहरूलाई पनि यसमा संलग्न हुन आह्वान गरिएको छ. यसमा सहभागी हुन चाहनेले समयमै निम्न उल्लेखित व्यक्तिलाई सम्पर्क गरी आफ्नो इच्छा दायर गर्न अनुरोध गरिन्छ. सम्पर्क सुशील निरौला, फोन नम्बर रहेको छ 8161-3314. फेरि भन्छु 8161-3314 र उहाँको मोबाइल नम्बर रहेको छ 0421-221-018-0421-221-018 र तालिम सञ्चालन हुने स्थान रहेको छ हिल्स सेन्टर 5 क्लिफ्टन स्ट्रिट ब्लेराथोल र यसमा सम्पूर्ण सहभागी भई गार्डनिङ एक्टिभिटीका विभिन्न कुराहरू सिक्न सकिन्छ भन्ने चाहिँ हामीले आशा लिएका छौँ.
वास्तवमा यो देवीजी मैले यहाँनिर जुन दुईवटा एनाउन्समेन्ट सुन्यो नि यो कार्यक्रमले गर्दाखेरि पक्कै पनि हाम्रो श्रोताहरूलाई ज्यादा नै हेल्पफुल पनि भएको मैले महसुस गरेँ क्या. किनभनेदेखि जुन चाहिँ अहिले यो करेसाबारीको कुरा भयो नि यसले गर्दाखेरि त हामीले धेरै कुराहरू सिक्न सक्यो नि. आफूले सागसब्जीहरू खान सक्यो आफ्नो एरिया भयो भने यार्ड भयो भने होइन. त्यसै गरेर कम्प्युटरको कुरा कति साथीहरू भर्खरै आउँदै हुनुहुन्छ उहाँहरूलाई कति आवश्यक परिरहेको हुन्छ यी कुराहरूले गर्दाखेरि पनि ज्यादै सहयोग
हामी रेडियो कार्यक्रम नै त्यसैकै लागि हामीले किनभने कम्युनिटीमा हामीले समुदायमा हामीले मेसेजहरू आदान प्रदान गर्न सकेन भने रेडियो कार्यक्रमको वास्तवमा मूल्य रहन्न जस्तो लाग्छ.
र यो कुरा चाहिँ मैले किन भन्न खोजेको भन्दाखेरि रेडियो कार्यक्रमले त्यसै त राम्रो छँदैछ र त्यसमा मैले चाहिँ जो कार्यक्रम सुनिराख्नु भएको छ नि उहाँहरूले पनि इन्फर्म गरेर चाहिँ छेउको साथीहरूलाई छिमेकीलाई कोही क्लोज फ्रेन्डहरूलाई रेडियो कार्यक्रम चाहिँ एडलेडमा चलिरहेको छ यो समय सुन्नुभयो भने तपाईँलाई पनि केही फाइदा हुनसक्छ भनेर भनिदिनु भयो भने पक्कै पनि अझ हाम्रो कार्यक्रमलाई चाहिँ टेवा पुग्ने थियो जस्तो लाग्छ कि रविजी.
हामी कम्युनिटीसँग प्रत्यक्ष सरकार राख्ने हाम्रो रेडियो कार्यक्रम हो र हामी एउटा कम्युनिटी सम्बन्धी नै एउटा सामग्री प्रस्तुत गर्छौँ केही क्षणमा. तर यहाँ देख्दैछु खोइ सिधा के भन्न लागिरहेछ श्रोताहरूलाई खोइ.
मलाई कम्प्युटरको विषय चाहिँ धेरै युजफुल हो किनभने नयाँ साथीहरूलाई त थाहा हुँदैन नि कहाँ पाइन्छ कस्तो राम्रो कहाँ सस्तोमा पाइन्छ भन्ने. अब यो चाहिँ मलाई धेरै युजफुल लाग्यो हाम्रो नयाँ साथीहरूलाई.
तर हेर्नुहोस् त युवा र अलिकति वयोवृद्धमा फरक हुने विषय यहाँ सीताले प्रश्न गर्ने, किनभने सम्पूर्ण साथीहरूलाई करेसाबारीको पनि कतिलाई इन्ट्रेस्ट हुन सक्छ है,
धेरै
जस्तो मलाई पनि गार्डनिङको विषयमा फलफुल उमार्ने रोप्ने त इन्ट्रेस्ट छ, तर मेरोमा ब्याकेट छैन होइन, तर म अवश्य पनि मेरो घरमा गएपछि होइन जहाँ घर छ सल्सबरीमा गएपछि ठुलो खालको गार्डन छ म एकदमै खुसी लाग्छ त्यस्तो होइन, र अरू साथ श्रोताहरू पनि हुन्छ नि जहाँ गार्डनिङमा एक्टिभ इन्ट्रेस्ट राख्ने उहाँहरूको लागि चाहिँ गार्डनिङ पनि धेरै इम्पोर्टेन्ट सूचना हो सीता जस्तो लाग्छ
मलाई पनि त्यस्तै लाग्छ अझै कम्प्युटर चाहिँ
र यसै क्रममा हामी कम्युनिटीसँगै सरकार राख्ने केही विषयहरू हामी कार्यक्रममा प्रस्तुत गर्छौँ नि अब हाम्रो कार्यक्रममा पालो भएको छ एउटा ल्याङ्ग्वेज स्कुल जो चलिरहेको छ त्यस सम्बन्धी हाम्रा सहकर्मी लोकसफलले तयार पार्नुभएको छ रिपोर्ट हिजो गएर त्यहाँनिर र रेकर्ड पनि गर्नुभएको छ हामीसँग उपलब्ध छ त्यो हामी एकैछिनमा प्रस्तुत गर्छौँ। यो भाषा कक्षा गत 6 हप्तादेखि सुरु भएको छ, सम्पूर्ण विषय चाहिँ लोकसफलले यसमा उठाउनु भएको छ, श्रोताहरूको लागि यो प्रस्तुत गर्दैछौँ, सम्पूर्ण सुनिदिनु होला, यो हामी प्रस्तुत गर्दैछौँ।
करिब 6 हप्तादेखि साउथ अस्ट्रेलियाको सल्सबरीमा नेपाली भाषा कक्षाको पढाइ भइरहेको छ। यो सुरुवात हाम्रै भुटानी दाजुभाइ दिदीबहिनीहरूको पहलले गर्दा भएको हो। हिजो शनिबार दिउँसोको करिब 11:30 भएको थियो, म रेकर्डर बोकेर रिमझिम पानीमा रुझ्दै सल्सबरी नर्थ ब्यागेस्टर कम्युनिटी सेन्टरमा पुगेँ जहाँ नेपाली भाषाको पढाइ भइरहेको थियो। यसरी नेपाली कख सिकाउँदै हुनुहुन्थ्यो गुरु डिसीले, यानी कि शिक्षक देवीचरण ढुङ्गेलजीले। उनले लामो समयदेखि नेपाली भाषा पढाउँदै आउनु भएको छ। नेपालमा भुटानी शरणार्थीहरूको लागि स्कुल स्थापना भएदेखि तेस्रो देश पुनर्वास यात्राको केही दिन अगाडिसम्म पढाउँदै हुनुहुन्थ्यो भने यहाँ अस्ट्रेलियामा पनि आफ्नो भाषा चिनाउन लागि पर्नु भएको छ। यसरी उहाँले पढाइरहँदा साना साना विद्यार्थी भाइ बहिनीहरू रमाउँदै खुसी साथले पढिरहेका थिए। म भने अर्को कक्षातिर लागेँ जहाँ अर्को शिक्षकले देश शीर्षकमा कविता गीतको लयमा पढाउँदै हुनुहुन्थ्यो। त्यसपछि मैले त्यहाँ पढ्दै गरेका केही विद्यार्थीसँग कुरा गरेँ, सुनौ उनीहरूसँग गरिएको यो कुराकानी।
तिम्रो नाम के हो नानी?
प्रतिमा।
तिम्रो एड्रेस?
35
के हो?
35 सिन्थियानो।
ओके, अनि तिमी स्कुल पढ्छौ अनि फेरि यहाँ अहिले आएर नेपाली भाषामा नेपाली पढ्दैछौ होइन त? नेपाली पढ्न थालेको कति दिन भयो? अनि के पढ्छौ त?
म यहाँ कखहरू के के पढ्नु सिकाउनु छ त्यही पढ्छु।
अर्थ पनि पढाउनुहुन्छ कि? थ्याङ्क यू। तिम्रो नाम?
अञ्जना।
अञ्जना कहाँ बस्छौ नि?
100 वाटरलू कर्नल रोड।
अनि यहाँ तिमी त अहिले नेपाली पढ्न आएको छौ होइन? कसले ल्याइदियो?
बाबा।
बाबाले ल्याइदिनु भयो? अस्ति अस्ति पनि ल्याइदिनु हुन्थ्यो? अनि यहाँनेरि के पढ्छौ त?
कख।
तिमीलाई आउँछ? भनेर त अलिकति।
क ख ग घ ङ च छ ज झ ञ ट ठ ठ ढ ञ थ ध ध न प फ भ भ म य र ल व त ल फ म ड ठ छ त्र ज्ञ।
अनि यो त आउँदो रहेछ, अनि त्यसपछि अरू अरू पनि पढ्ने कि यही क ख मात्रै पढ्ने?
अ आ इ पनि
पनि पढ्ने। अनि जुन क्लासमा पढाउनु हुन्छ नि गुरुले कतिको पढाउनु, राम्रो गर्नुहुन्छ कि कस्तो गर्नुहुन्छ?
राम्रो गर्नुहुन्छ।
राम्रो पढाउनु पनि हुन्छ? अनि यहाँ सधैँ आउनु लाग्छ कि होइन एक दिन आउने अनि नआउने जस्तो लाग्छ?
सधैँ आउनु जस्तो लाग्छ।
राम्रो लाग्छ। थ्याङ्क यू।
थ्याङ्क यू।
तिम्रो नाम के हो?
विवेक।
विवेक कहाँ बस्छौ?
ससुरी।
अनि तिमीलाई पुरा आफ्नो स्ट्रिटको एड्रेसहरू आउँछ?
आउँदैन।
आउनुपर्छ जस्तो लाग्छ कि लाग्दैन? लाग्छ नि होइन?
लाग्छ।
अब चाहिँ फेरिको चोटि यसरी सोध्न आउँदै जान्नुपर्छ ल। यहाँ तिमी नेपाली पढ्न आएको
हो?
कति अस्ति पनि आयो कि आएनौ?
अस्ति आएको थिइनँ।
अर्को शनिबार आउँछु कि आउँदैनौ?
आउनु
लाग्छ कि लाग्दैन?
मलाई आउनु लाग्छ।
लाग्छ होइन? कस्तो लाग्यो कख पढाएको?
राम्रै लाग्यो।
अनि गुरुले के माया गरेर पढाउनु हुँदो रहेछ?
माया गरेर पढाउनुहुन्छ।
ल अनि भनेपछि अब ए कख ग ग पढ्ने फेरि पनि आउने भन्ने भनिराखेको छ विवेकले. ल धन्यवाद ल.
थ्याङ्क यू.
तिम्रो नाम के भन न?
अभिषेक.
कति वर्ष भयो नि?
5 वर्ष त.
अ 5 वर्ष भयो. 5 लाई नेपालीमा के भन्छ? ओ ऊ साथीले सिका 5 भनेर हो. त्यही 1 2 3 4 सिक्नुपर्छ, नेपालीमा पनि जान्नु पऱ्यो नि त होइन. 5 लाई कति के भन्दो रहेछ?
5.
5. अनि त्यहाँदेखि तिमी आउन अस्ति पनि आयो कि आएनौ?
आए.
पढ्दैछौ? 1 2 3 4 पढाउनु भएको छ छैन?
छ.
पढाउनु भयो. अनि अब चाहिँ थाहा हुन्छ होला नि. 4 लाई कति भन्छ? थाहा भएन होइन. ल तिम्रो एड्रेस चाहिँ कहाँ हो त?
सजबरी नर्थ.
सजबरी नर्थ. स्ट्रिटको एड्रेस चाहिँ थाहा छ कि छैन होला? कति घर नम्बर हो?
8.
8. अनि के थाहा छैन? ओके. अब तिमीलाई यहाँनेरि नेपाली पढाउनु हुँदो रहेछ गुरुले, कस्तो लाग्यो पढाएको? मजा लाग्यो? मजा के पढ्यो त? सिकेको कुरा भन त मलाई. क ख मात्रै पहिले आउँथ्यो कि आउँदैन थियो? सबै आउँथ्यो. लु भन त ल. जान्दिनँ भनेपछि पहिले आउँदैन थियो, अब आउँछ सिकेपछि होइन, सिकेपछि नै आउँछ. ल गुड. अब सधैँ आउँछौ नेपाली पढ्नको लागि शनिबार शनिबार होइन. थ्याङ्क यू. के भन्छ नेपालीमा?
वेलकम.
धन्यवाद. त्यसपछि म शिक्षक बिर्ख गुरुङसँग कुरा गर्न अघि बढेँ. सुनौ उहाँसँग गरिएको कुराकानी. युवा संसार कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ.
धन्यवाद हजुर.
कहिलेदेखि सुरुवात गर्यौँ हामीले?
लगभग 5 हप्ता जति चाहिँ भयो है.
हजुर.
अब हामीले कार्य सञ्चालन शिक्षा एउटा प्रणालीमा यो नेपाली भाषालाई चाहिँ हामीले एउटा राम्रोसँगले पठन पाठन गरौँ, भोलि पछाडि बिर्सिने रहेछ नानीहरूले, पछिल्लो पिँढीमा चाहिँ बिर्सिने र नेपाली पन हराउने भएकोले गर्दाखेरि यस्तो महसुस गरेर साथीहरूले एउटा बैठक बोलाइएको थियो. अनि त्यहाँ मलाई पनि बोलाएको हुँदाखेरि म गएर मैले भने र म अब अरू सेवा गर्न नसके पनि जुन मैले जानेको छ शिक्षक पेसा जुन मैले जानेको छु त्यही चाहिँ म सहयोग गर्न सक्छु भनेर मैले अहिले अब सरासरी गरेको चाहिँ 5 हप्ता भयो भनौँ न.
हजुर. यो कक्षामा जुन तपाईँले नेपाली भाषा पढाइराख्नु भएको छ हाम्रो नानीहरूलाई कस्तो फिल गरिराख्नु भएको छ?
मलाई चाहिँ हिसाबले अब ठिकै लाग्यो होइन. यहाँ अस्ट्रेलियामा आएर एउटा यो ठाउँमा मलाई भर्खरैको मेरो आई बसाई त्यसले गर्दा नौलो पनि लागिरहेको थियो र अहिले यस्तो यो जुन नानीहरूलाई पढाउनु पाउँदा नानीहरूले पनि पढ्ने इच्छा गरेको र सबै अभिभावकहरूको पनि यही कुरा चाहिँ एउटा मत देख्दाखेरि चाहिँ मलाई साह्रै खुसी लाग्यो र म आफै पनि खुसी छु. खुसीले नै मैले बच्चाहरूलाई पढाउँदैछु.
बच्चाहरूमा चाहिँ के देखिराख्नु भएको छ? सिक्ने चाहना कस्तो छ?
उत्सुकता नै देख्दैछु मैले चाहिँ. उत्सुकता नै भएर नानीहरू आइरहेका छन्. कक्षा छुट्याउनु, दुईवटा हामीले स्तर छुट्याउनु कारण चाहिँ अब साउ अक्षर नचिनेकोलाई हामीले त्यही प्रकारले पढाउनु पर्ने भएको र अनि साउ अक्षर पनि जानेको लगभग सम्भवतः वाक्य बनाउनुसम्म निर्माण गर्नुसम्म जान्नेलाई चाहिँ हामीले त्यसरी छुट्याएर चाहिँ पढाउने गरेका छौँ र दुई कक्षामा मैले आधा आधा घन्टा लिने गरेका थियौँ. हामी तिनैजना हुँदाखेरि प्रकाशजी नआउँदाखेरि चाहिँ लगभग हामीले 1-1 घन्टामा बाँड्ने गरेका छौँ.
बिर्खजी कतिको सहयोग पाइराख्नु भएको छ? हाम्रा अभिभावकहरू त्यसै गरेर सहकर्मी साथीहरूबाट कस्तो तपाईँले सहयोग पाइराख्नु भएको छ?
उहाँहरू आएर जुन नानीहरू ल्याउने छुट्टी हुँदा लिएर जाने र हामीलाई सल्लाह सुझाव दिने क्रमहरू चाहिँ र उहाँहरूले एकदम नै इच्छा गरेको रहेछ भनेर मैले चाहिँ भित्रैबाट सोच्न थालेँ. अब अहिले 5 हप्ताको जुन मेरो नानीहरूलाई पढाउने क्रममा चाहिँ र अभिभावकको पनि र अरू फाल्टो साथीभाइहरूको पनि धेरै मैले यस्तो खालको राम्रो कुराहरू मैले सुझावहरू पाइरहेको छु.
यहाँले समय दिनुभयो, युवा संसार टिमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ.
यो रेडियो कर्मी साथीहरूलाई चाहिँ म हृदयबाट नै धन्यवाद दिन सक्छु र उहाँहरूको सल्लाह सुझाव हामीलाई आइरहोस् भन्ने पनि आशा राख्छु.
हामीले भर्खरै सुन्यौँ फर्स्ट हाम्रो इन्टरभ्यूको पहिलो पार्ट. हामीसँग दुईवटा पार्ट रहेको छ, त्यो चाहिँ हामी एउटा गीतपछि प्रस्तुत गर्नेछौँ. अब एउटा गीतको पालो भएको छ, एउटा गीत रिक्वेस्ट गर्नुभएको छ चन्दन मङ्गरले. उहाँ भन्नुहुन्छ I would like to request a song called Hey Maya, and I would like to dedicate song to Jonsra, Subhas Rai, Rocky Mayat, Mala Mongar, Urgen Tamang, and other who knows and loves me. Aunu Satyaru Gisunu Hey Maya by Pramod Kharar.
हे माया भन्ने हामी गीत प्रस्तुत गर्दैछौँ चन्दन मगरको अनुरोधमा, प्रमोद खरेलको आवाजमा, र सम्पूर्ण श्रोताहरूले इन्जोय गर्नुहोला यो गीत सुनेर. हामी यो गीतभन्दा अगाडि प्रस्तुत गर्दैछौँ इन्टरभ्यूको पहिलो, यो इन्टरभ्यू होइन रिपोर्ट, एउटा हाम्रो भाषा कक्षा सम्बन्धी एउटा रिपोर्ट प्रस्तुत गर्दैथ्यौँ. रिपोर्टको पहिलो अंश अघि यो गीत अगाडि सुन्नुभयो भने अब हामी फेरि दोस्रो अंश प्रस्तुत गर्दैछौँ र प्रस्तुत छ रिपोर्टको दोस्रो अंश.
थियो फेरि विद्यार्थीको अर्को होल आयो, तर अहिले भने साना नाना नानी होइन तर तिनै नाना नानीहरूका आमा बुवा, हजुरआमा, हजुरबुवा हुनुहुन्थ्यो. मैले त्यहाँ देखिएका विद्यार्थी मध्येबाट दुईजनासँग कुरा गरेँ. सुनौ उनीहरूसँग गरिएको कुराकानी.
हजुर, यहाँको शुभ नाम भनिदिनुहोस् न.
मेरो शुभ नाम डिलीराम गौतम.
डिलीराम गौतम,
हजुर.
यहाँ जस्तो कि अहिले त विद्यार्थी हुनुहुन्छ नि, विद्यार्थीको रूपमा चाहिँ पेन्सिल पनि बोकिराख्नु भएको छ होइन?
अहिले म विद्यार्थीकै रूपमा पढ्न भनेर आइरहेको छु.
पढ्न भनेर आउनुभएको छ. अनि कस्तो सोचिराख्नु भएको छ तपाईँले
यो अहिलेको पढाइमा? मलाई यसो मेरो अनुभव अनुसार राम्रै भइरहेछ, किनभने इङ्ग्लिस मात्रै पढाउनेले इङ्ग्लिस मात्रै पढेर हामीले बुझेका छैनौँ कति. त्यसमा नेपाली र इङ्ग्लिस बराबर त्यसको शब्द अनुसार हामीले बुझ्न पाइरहेका छौँ.
अनि कति दिन भयो त यहाँ आउनुभयो, कतिचोटि भयो?
यहाँ म आउन थालेको चाहिँ अहिले दुईचोटि भइसकेको छ. कतिवटा चोटि चाहिँ मैले मिस गरेँ, किनभने कुनै घरको आफ्नो के पर्छ के पर्दो रहेछ, बुढाबुढीलाई कहाँ जानुपर्छ के पर्छ, त्यसले गर्दा दुईचोटि चाहिँ आइसकेको छु.
दुईचोटि आइसक्नु भएको छ. अनि यहाँको जुन पढाइको तरिका छ नि, जस्तै कस्तो प्रकारले चाहिँ पढाउँदाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने तपाईँ सोच्नुहुन्छ?
मैले सोचेअनुसार यहाँ चाहिँ अब कति त अलिअलि पढेका मान्छे पनि छौँ नेपालीहरू, कति वृद्ध वृद्धहरूले नेपाली पनि पढ्न नपाएको हुँदाखेरि नेपाली र इङ्ग्लिस राम्रोसँग बिस्तारै यिनीहरूले बुझे बुझेनन् बुझ्ने हिसाबले बरु ढिलाइ गरेर पढाइदिएको चाहिँ हामीहरू राम्रोसँग बुझ्न सक्छौँ जस्तो लागेको छ।
यो त हामी सबैको सहकार्यमा चाहिँ सुरु भइरहेछ गरिरहेका छौँ होइन, कसैबाट अहिले फन्डिङ पनि छैन र यसमा हामी जो पढिरहेका छौँ अथवा जो पढिराख्नु भएको छैन हाम्रो भुटानी समाजले चाहिँ कस्तो के सहयोग पुर्याउनु पर्छ जस्तो लाग्छ तपाईँलाई?
जस्तै पढिराखेका मान्छे त पढिराखेकै छौँ, नपढेको मान्छेहरू आउन नसके तापनि यसलाई निरन्तर भइदिएदेखि हाम्रा ती मसिना नानीहरूले पछि आफ्नो भाषालाई पनि निरन्तर गर्न सक्ने थिए र ती वृद्ध वृद्ध पनि कतै हिँड्दा के गर्दा त्यो इङ्ग्लिस शब्दहरू पनि अलिअलि बुझ्दै जाने थिए भन्ने लाग्छ मलाई।
तपाईँको नाम भनिदिनुहोस् न।
मेरो शुभ नाम चाहिँ गङ्गा घिमिरे।
कहाँ बस्नुहुन्छ यहाँ?
28 ब्रायन स्ट्रिट ससबरीमा बस्दछु।
अनि अङ्ग्रेजी कक्षाको लागि टेफतिर जाँदै हुनुहुन्छ कि के छ?
अहिले चाहिँ मेरो 510 घन्टा पनि सिद्धियो र 800 घन्टा पनि सिद्धिएर 5-6 महिना अगाडिदेखि चाहिँ म बसिरहेको छु घरमा। तर 3 महिना अगाडि चाहिँ मलाई स्कुलमा बोलाएको थियो, तर मेरो स्वास्थ्यको कारणले गर्दा फेरि 3 महिनालाई छुट्टी दिएर म अहिले घरमै बसिरहेको छु।
घरमै हुनुहुन्छ। यहाँले पहिले उहाँ केही इङ्ग्लिसहरू सिक्नु भएको थिएन थिएन उहाँ रहँदाखेरि नेपालमा अथवा भुटानमा नरहँदाखेरि?
मैले पढेको थिएन, इङ्ग्लिस पढेको थिएन, नेपाली चाहिँ अलिअलि मतलब सानो अक्षरसम्म चिन्दा थिएँ, इङ्ग्लिस पढेको थिएन।
तपाईँ 500 घन्टा पनि पढ्नुभयो, फेरि 800 पनि प्लस गर्नुभयो होइन, इङ्ग्लिसमा कति कुराहरू जान्नुहुन्छ जस्तो लाग्छ?
मैले एबिसिडी चाहिँ अलिअलि चिन्दछु, पुरै पनि त्यति साह्रो चिन्न सक्दिनँ, एबिसिडी भनौँ चिन्दछु अलिअलि प्रयास गर्दाखेरि। त्यो त्यसलाई जोडेर के भन्नुपर्छ शब्द बनाएर भन्न म अझै पनि सक्दिनँ, अलिअलि थियो, तर यो बिरामी भएको कारणले गर्दा धेरै दिन स्टप भएर बसेको घरमा बसेकोले गर्दा त्यो पनि भुलिसकेकी छु।
यसको मतलब कुनै हस्पिटल उतै जानु पर्यो, एपोइन्टमेन्ट बनाउनु पर्यो भने त्यो बनाउन गाह्रो छ?
गाह्रो छ, सक्दिनँ, मलाई इन्टरप्रेटर चाहिन्छ, मागिराखेको छु अहिलेसम्म, मैले केही गर्न सकेको छु।
अनि अहिले यता पढिराख्नु भयो 500 घन्टा 800 घन्टा सक्नुभयो, अहिले जुन समय जुन विरामको कारणले तपाईँ जुन रेस्टमा हुनुहुन्थ्यो नि, यही समयमा यता क्लास भइरहेको छ, त्यतिखेर तपाईँले सकिन नसकि भए पनि प्रयास गरेर अगाडि बढ्नको लागि आउनुभएको छ, के छ यहाँको पढाइमा के भिन्नता पाउनुभयो, के सहज छ या अप्ठ्यारो छ, झन् अप्ठ्यारो भयो कि टेफको भन्दा, कस्तो लाग्यो तपाईँलाई?
छैन, मलाई एकदमै सजिलो भइरहेको छ, किनकि मलाई सजिलो भएको कारण चाहिँ अलिअलि इङ्ग्लिस एबिसिडी अलिअलि सिनेको थिएँ, त्यो पहिलाबाट इङ्ग्लिस लेखिदिनुहुन्छ अगाडि, त्यस पछाडि चाहिँ त्यो इङ्ग्लिसबाट जुन शब्द नेपालीमा भनिन्छ त्यो शब्द उहाँहरूले लेखिदिनुहुन्छ, अब यहाँ हाम्रा सहयोगी भाइहरूले लेखिदिनुहुन्छ, पढेका भाइहरूले त्यो नेपा इङ्ग्लिस अक्षर हेरेर नेपाली पढ्दा चाहिँ मलाई इङ्ग्लिस नेपालीले धेरै सहयोग गर्यो र त्यो मलाई धेरै राम्रो लागिरहेको छ र पढ्दैछु।
यसरी छोटो समयमा नै व्यवस्थित ढङ्गले सञ्चालन भइरहेको यो भाषा कक्षामा भोलिन्टियरको रूपमा निकैजनाले काम गरिरहनु भएको छ। यिनै भोलिन्टियर मध्ये सशक्त रूपमा लागि पर्नु भएको छ सल्सबरी नर्थ निवासी हरि पोखरेल। सुनौ उहाँसँग गरिएको यो छोटो कुराकानी। हरिजी, तपाईँलाई यो कार्यक्रम युवा संसारमा हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
यो कसरी इस्टाब्लिस गर्ने प्लान भयो, के सोचेर चाहिँ अगाडि बढाउने प्लान गर्नुभएको थियो?
सोच्नु त हाम्रो भुटनिस कम्युनिटीहरूले पहिलेदेखि पनि सोचिराखेका रहेछन्, र यसमा आएर बिचमा हामीले जुन एउटा सल्सबरी सिटी अफ सल्सबरीमा चाहिँ हामीले एउटा सिनियर्स प्रोग्राम जुन चलाएका छौँ त्यो प्रोग्राममा हामी भोलिन्टियर गर्छौँ, कमल दाहाल म लगायत चित्र गौतम लगायत अरू बहिनीहरू दिदीहरू पनि हुनुहुन्छ, र हामीले ती सिनियर्सहरू हाम्रा आमा बुवा वय वृद्धहरूलाई चाहिँ हामीहरूको भाषा लोप हुँदै जाला, हाम्रो भाषा नानीहरू नजालान् भन्ने सानो सोचाइ लिएर चाहिँ आमा बुवाहरूसँग सोद्धाखेरि उहाँहरूले धेरै राम्रो सोचाइ हो, यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ, यो भाषा कक्षा चाहिँ सञ्चालन गर्नुपर्छ, र हामी पनि त्यो भाषा कक्षा सञ्चालन गर्ने ठाउँमा हामी पनि अङ्ग्रेजी भाषाका भोका छौँ प्यासी छौँ भनेको हुँदाखेरि उहाँहरूले $2 $4-5 सङ्कलन गरेर हामीहरूले एउटा कम्युनिटी हल लिएर चाहिँ सञ्चालन गर्ने जमर्को गऱ्यौँ। त्यसमा चाहिँ पहिलो सुरुवातको दिनमा त्यो हल लिन हामीहरूले सकेनौँ र बाहिर चौरमा चाहिँ एउटा सानो बैठक बसेर एउटा कमिटी गठन गऱ्यौँ, त्यो कमिटीमा 11 कमिटी बनाउने जुन निर्णय भयो, त्यस पश्चात म त्यो कमिटीको मेम्बर त्यो कमिटीको कुनै पदाधिकारी नभएर चाहिँ म एज अ भोलिन्टियर गर्छु, म यो गरिराखेको छु भन्दाखेरि अहिले एउटा झोलामा चाहिँ नि खाता पेन्सिल पेपर कलम इत्यादि नानी
एउटा म पनि देखिरहेको छु नि हरिजी यहाँ बोल्दै भए पनि जस्तै झोलामै सबै किताब कपी त्यति नभएर म ग्लास पनि देखिरहेको थिएँ, यो
झोलामै ल्याउनु पर्ने कारण चाहिँ
के त भने अब यो अर्काको कम्युनिटी हल हामीहरूले दिनको $40 भाडा तिरेर नानीहरू पढाउँ दुई घन्टा, त्यस पछाडि बाबा आमा पढाउँ, त्यस पछाडि गीता अथवा संस्कृत हाम्रो अलिकति पढाउँ पढ्ने इच्छा गर्दाखेरि गरौँ न त भन्दाखेरि हल लिइहाल्यो। हल लिए पश्चात के भने यो हलमा चाहिँ त्यस्तो कुनै कार्यालयको व्यवस्था नभएकाले नानीहरूलाई पानी खाने ग्लास चाहिहाल्छ, $1.50 त्यहाँबाट ग्लास किने, ग्लास चाहिँ ब्यागमा बोक्छु, झोलामा बोक्छु, र बाबा आमाहरूलाई पढाउने स्रोतहरू चाहिँ धेरै सङ्कलन गर्न प्रयास गर्छु, त्यो पेपरहरू नै भारी भइहाल्दो रहेछ, र नानीहरूलाई कोही नेपाली भाइहरूले चाहिँ वर्णमालाहरू डोनेट गरेको हुँदाखेरि ती वर्णमाला पनि राख्ने ठाउँ नभएकाले त्यही झोलामा बोक्छु, गाडीको डिक्कीमा बोकेर चाहिँ ल्याउने लाने गर्छु, र यो हलको चाबी मसँग भएकाले म त्यो गरिरहेको छु।
हाम्रो शिक्षक साथीहरू चाहिँ को हुनुहुन्छ यहाँ भोलिन्टियरले अहिले गरिराख्नु भएको?
बिर्ख गुरुङजी हुनुहुन्छ एकजना, भने एकजना देवीचरण ढुङ्गेलजी हुनुहुन्छ, र प्रकाश धमालाजी भाइले चाहिँ त्यसै गरेर सहयोग गरिरहनु भएको छ, भने अन्य साथीहरूले जस्तै अब आजदेखि चाहिँ खुसी लागेको छ हाम्रा डोम काफले पनि यहाँ देखा पर्नु भएको छ, उहाँले पनि केही सघाउनुहुन्छ होला, प्रकाश काफले भाइ भए, चित्र गौतम उहाँले त मलाई हर हमेसा त्यो मेरो झोले अफिस सँगाल्न चाहिँ उहाँले धेरै सहयोग पुर्याइराख्नु भएको छ।
अहिले कति जस्तो चाहिँ विद्यार्थीहरू भन्नु इनरोलमा चाहिँ इनरोल गरिसकेका छन्?
निरन्तर आउने नानीहरू अहिले हाम्रो पाँचौँ छैटौँ हप्ता चल्दै गर्दाखेरि निरन्तर आउने नानीहरू पढ्नुपर्छ भनेर कापी कलम च्यापेर दगुर्दै दगुर्दै नेपाली पढ्न पाइन्छ, सर कसरी पढ्ने नेपाली भन्ने भाइबिनाहरू चाहिँ लगभग अहिले 54-55 जना चाहिँ हामीले इनरोल गरेका छौँ।
55 जति इनरोल गर्नुभएको छ, यो त एकदमै गौरवको कुरो हो,
गरिराखेकै नै छौँ। अब जस्तै जो छन् 50-55 माथिका, प्रत्येक शनिबार शनिबार चाहिँ मैले उहाँहरूलाई 1.5-2 घन्टाको समय उहाँहरूको लिन्छु, हाँस्दै हाँस्दै उहाँहरूसँग केही सिक्दै आफूले जानेको कुरा सिकाउँछु।
फ्युचरको कस्तो प्लान राख्नुभएको छ?
फ्युचर प्लान त्यसको के छ भने पहिले हामीले जुन सञ्चालन गऱ्यौँ दुई हप्ता आफूले चाहिँ आमा बुवाले दिएका पैसा चाहिँ $40 गरेर तिर्यौँ, तेस्रो हप्तादेखि सम्भवतः सिटी अफ सल्सबरीले चाहिँ हामीहरूलाई यो हलको हामी तिर्दिन्छौँ है, तिमीहरूको जुन एउटा आफ्नो कल्चरल हेरिटेज, आफ्नो एथनिक स्कुल जुन क्लास सञ्चालन गर्छौँ हामी तिर्दिन्छौँ, र यसका अलावा हामी चाहिँ यसका हामी खोज्न लागिपरेका छौँ भनेर त्यसै गरेर हाम्रो त्यो वृद्ध वृद्धहरूको कार्यक्रम सञ्चालिका एकजना मेरी भन्ने हुनुहुन्छ, त्यसै गरेर भेष्णा पाम भन्ने सिटी अफ सल्सबरीका का कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आगामी दिनहरूका लागि उहाँहरूले व्यवस्था गर्नका लागि ठुलो हल खोजिदिन्छौँ भनेर उहाँहरूले आश्वासन दिनुभएको छ। सबै युवा भाइहरूले, युवा बहिनीहरूले सबैले आएर चाहिँ काँधमा काँध, हातमा हात दिनुभयो भने पक्का हामी एक दिन अस्ट्रेलियामा पनि कुनै अस्ट्रेलियाको स्कुलमा पनि नेपाली भाषा स्वीकृत गराएर एक सब्जेक्ट नेपाली दिन्छ भन्ने आशा हामी, किनभने हामी सधैँका लागि बसोबास गर्न सरकारले जसरी ल्याएको छ त्यो चाहिँ हामी एकदम आशावादी छौँ। तर यहाँनिर सम्पूर्ण भुटानीहरूले एक भएर यसलाई साथ दिनुपर्छ, यो साथ दिनुभयो भने हाम्रा सोचाइहरू पुरा हुँदै जान्छन्।
धेरै धेरै धन्यवाद हरिजी, यहाँले एकदमै महत्त्वपूर्ण कुरा पनि राख्नुभयो, फ्युचरको प्लानको बारेमा जानकारी दिनुभयो, फेरि भएन यहाँ के कसरी आफू अगाडि बढिराख्नु भएको छ, कसरी यो अफिस चलाइराख्नु भएको छ त्यो सम्बन्धी जानकारी दिनुभयो। हाम्रो युवा संसारको टिम तर्फबाट चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
युवा संसारलाई सधैँ फलोस् फुलोस् भन्दै यही नै शुभकामना दिँदै धन्यवाद दिन चाहन्छु।
हजुर, अहिले प्रस्तुत गर्दै थियौँ हामी इन्टरभ्यू होइन, अघिदेखि हामी रिपोर्ट भनिरहेको छौँ, रिपोर्टको दोस्रो अंश जहाँ चाहिँ सिनियर्सको ल्याङ्ग्वेज कक्षा विषयमा हाम्रो साथी लोकसभाले तयार पार्नुभएको लाग्छ, लोकसभाले धेरै राम्रो रिपोर्ट तयार पार्नुभएको छ, तपाईँलाई कस्तो लाग्छ अहिले?
वास्तवमा यो जसरी त्यहाँ गएर रिपोर्ट तयार गरियो नि, यो फ्याक्ट कुराहरू उहाँहरूले यसरी एकदमै भनौँ न 60 वर्षको र 65 वर्षको उमेरका पनि हुनुहुन्थ्यो क्या, उहाँहरू एकदम इन्ट्रेस्ट लिएर चाहिँ जुन कपी त्यसै गरेर पेन्सिल बोकेर आएर चाहिँ अध्ययन गरिराख्नु भएको थियो भने चाहिँ एकदमै रमाइलो थियो र केही सिक्नुहुन्छ भन्ने कुरा।
अहिले यो हामीले यो रिपोर्ट सुन्दा खेरि होइन मलाई लाग्यो यो कार्यक्रम त मतलब यो त निकै जोडतोडका साथ चलिरहेको जस्तो लाग्यो, म पनि जान त भ्याएको छैन, म पनि गएर हेरौँला एकचोटि भन्ने चाहिँ मलाई लागिरहेछ। तपाईँले एकदमै राम्रो काम गर्नुभयो लोकसभा, यो आज रिपोर्ट तयार गरेर हामीले सम्पूर्ण साथीहरूलाई जो अहिले इन्टरभ्यू दिनुभयो होइन, हाम्रो सिनियर्सहरू, हाम्रो भाइ बहिनीहरू, उहाँहरू पनि सुनिराख्नु भएको छ, उहाँ पनि रेडियोमा मेरो आवाज आयो भनेर कति
वास्तवमै यो एउटा के छ भने हामीसँग कम्युनिटीसँग टच गर्ने एउटा माध्यम पनि हो, र कम्युनिटी जसरी इन्भल्भमेन्ट भएको थियो, जसरी काम गरिराख्नु भएको छ नि, उहाँहरूको पनि यो प्रस्तुतिले गर्दाखेरि पक्कै राम्रो हुन्छ जस्तो
लागिरहेको छ।
हजुर, मलाई पनि एकदमै मन पर्यो, नानीहरू कख गग सबै बिर्सिन्छ, यहीँ आएर चिनेको अब कति त यहीँ आएर चिन्नु भयो होला होइन नानीहरूले, उहाँ त अब
हो नि अब भने कार्यक्रमको हामी त अन्त्य अन्त्यतिर पुग्दैछौँ होइन
अन्त्यमा जानुभन्दा अगाडि हामी यो भाषा कक्षा जो चलिरहेछ हाम्रो अस्ट्रेलियामा हाम्रो साउथ अस्ट्रेलियामा यसलाई हामी एकदमै शुभकामना दिन्छौँ फलोस् फलोस् राम्ररी चलोस् होइन हामी पनि हाम्रो कार्यक्रमले कसलाई सहयोग गर्न सक्छौँ हामी पनि एकदमै लागि परेर तपाईँहरूलाई सहयोग गर्नेछौँ हाम्रो यो वचनबद्धता हामी रेडियो मार्फत गराउन चाहन्छौँ लोकसभा
वास्तवमै नि त अब यो नै एउटा जुन हामीले गरिरहेका छौँ अहिले यो पनि हाम्रो एउटा सहयोग हो क्या हामीले गर्ने भनेको सहयोग यस्तै खालको सहयोग हो जसरी हामीले इन्टरभ्यू लियौँ होइन जसरी चाहिँ हामीले एउटा रिपोर्ट तयार गरेर गरौँ प्रस्तुत गरौँ हाम्रो सहयोग त निरन्तर त रहने नै छ किनकि हाम्रै समाजको लागि हाम्रै भाषाको लागि अघि बढाउनको लागि हामी पक्कै पनि दत्तचित्त भएर लाग्ने नै छौँ
पक्का पनि यस्ता कुराहरू गर्दा गर्दै विभिन्न सामग्रीहरू प्रस्तुत गर्दा गर्दै आज त हामीले रेडियो स्टुडियो छोड्ने बेला पो भइसकेको छ है
अब त बेला भइसकेको छ अब हामी श्रोता साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो केही एड्रेस पनि दिनुपर्ने हुन्छ उहाँहरूले जस्तै फेसबुकमा मेसेज गरिराख्नु भएको छ कोही नयाँ साथी हुनुहुन्छ होला सुन्दै भर्खर सुन्न थाल्नुभएको छ उहाँलाई के मेसेज दिए के भन्ने सीता
साथीहरू हाम्रो फेसबुकको पेज रहेको छ युवा संसार तपाईँहरू त्यहाँ सुनेर तपाईँको सुझाव सल्लाह र प्रतिक्रिया त्यहाँ दिन सक्नुहुनेछ
र हाम्रा हामीलाई फिडब्याकहरू दिनलाई इमेल ठेगाना पनि रहेको छ yuva.sanchar@hotmail.com र हामीलाई केही क्यासेटहरू सिडीहरू उपलब्ध गराउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको ठेगाना 228 North Terrace SA5000 सिधै पोस्ट गरेर हामीलाई पठाउन सक्नुहुन्छ हामी त्यसको लागि आभारी रहनेछौँ र जाँदा जाँदै हामी देखिरहेको छौँ स्पेनिस भाषा अमिस्तादका साथीहरू बाहिर बसिरहनु भएको छ र हामीले रेडियो स्टुडियो छोडेर जानुपर्ने हुन्छ र जाँदा जाँदै हामी एउटा गीत प्रस्तुत गर्छौँ त्यो गीत रहेको छ राहुल वैद्यको आवाजमा मिठो गीत सुन्नुहोला र आगामी साता अवश्य आउनेछौँ तबसम्मको लागि हामीलाई बिदा दिनुहोस् हस्त नमस्ते
नमस्ते आज का दिन हरुमा किन टाढा हुन्छौ तिमी किन टाढा हुन्छौ तिमी भन मायालु
Estás en sintonía de Radio Adelaide 101.5 FM. A continuación, Amistad.
¡Mira, mi gente! Señoras y señores, latinos del mundo, ya tú sabes.
Hola, hola, hola a todos, amigos de Amistad, tu programa. Aquí estamos junto a Mijail, tu compañera este fin de semana, Laura Rodríguez. Y bueno, tenemos un programa bastante bonito este fin de semana. Vamos a compartir con dos invitados especiales, súper carismáticos, bellos. Así que el tema de hoy, vayan buscando lapicitos y papel, porque la idea es planificar para nuestro futuro. Y entre estas cosas que vamos a tratar,